विविध समाजका लागि सामाजिक रूपान्तरण तपाईँसँगैको सहयात्रा रेडियो कार्यक्रम घर आँगन। नमस्कार, म माधुरी महतो
अनि म राम मण्डल।
कार्यक्रम घर आँगनको आज दोस्रो श्रृङ्खला हो। कमन फिडब्याक प्रोजेक्टको सहयोग तथा सामुदायिक रेडियो प्रसारक संघ अकुराब सीआईएनसँगको सहकार्यमा नारायणी एफएमले यो कार्यक्रम उत्पादन गरेको हो। कार्यक्रम घर आँगन नारायणी एफएम 103.8 मेगाहर्जमा साताको मंगलबार साँझ 6:30-7 बजेसम्म र पुनः प्रसारण बिहिबार बिहान 9:15 बजेदेखि 9:45 बजेसम्म सुन्न सक्नुहुनेछ।
कार्यक्रम घर आँगनमा हामी हरेक साता तपाईँको सरकारका विभिन्न विषय लिएर उपस्थित हुनेछौँ। समाजमा देखिएका विभिन्न समस्या, तिनको समाधानको खोजी र समाजका विभिन्न प्रेरणादायक सफलताका कथा समेट्दै समृद्ध समाज निर्माण गर्न सहयोग पुर्याउने उद्देश्य रेडियो कार्यक्रम घर आँगनको हो।
लामो समयदेखि हाम्रो समाज विकासको सवालमा पछि पर्दै आएको छ। नागरिकले अपेक्षा गरे अनुसारको परिवर्तन उनीहरूले महसुस गर्न नसकेको बताएका छन्। तर स्थानीय तहको चुनावपछि जनताले आफ्नै घर आँगनमा सरकार पाएको बताएका छन्। स्थानीय जनप्रतिनिधिप्रति नागरिक आशावादी देखिएका छन्। यसैलाई मध्यनजर गर्दै कार्यक्रम घर आँगनमा हामी नागरिकका जिज्ञासा, गुनासा र विकासका कुरा समेट्नुका साथै समाधानका लागि सरकारवालाहरूसँग छलफल पनि गर्नेछौ।
कार्यक्रममा आज हामी तराईमा बाढीबाट भएको क्षति र नागरिकले भोग्नु परेको पीडा समस्या,
विपद व्यवस्थापनका लागि स्थानीय सरकारका योजना,
बाढी भूकम्प जस्ता विपदबाट नागरिक कसरी बच्ने, यसका लागि स्थानीय सरकारले के गर्ने लगायतका सामग्रीहरू प्रसारण गर्नेछौ।
गत साउनमा आएको बाढीले तराई मधेसका 35 जिल्लालाई असर पार्यो। पर्सामा मात्रै बाढीबाट 9,000 व्यक्ति प्रभावित भएको समाचार प्राप्त भयो, तर अझ पनि पीडितले उचित राहत नपाएको गुनासो गर्छन्। सुनौ हाम्रा बुहारी पत्रकार कविता कुमारी र मञ्जु श्राफले केही बाढी पीडितसँग आवाज संकलन गर्नु भएको छ। सुनौ उहाँहरूको आवाज जस्ताको त्यस्तै।
म जितेन्द्र कुमार गाविस लाहावसगरी 3 पर्साबाट बोल्दै, अस्ति बाढी आउँदा धेरै मान्छेहरूको बाढी नानी लगायत धेरै कुरा मासियो, तर अहिलेसम्म पीडितहरूले केही पनि राहत सरकारको तर्फबाट पाएको छैन। उनीहरू सरकारबाट राहत पाउने भनेर आशामा अहिले पनि बसेको छन्, तर अहिले पनि नपाएको अवस्था। निगमन गर्न त धेरै संस्थाहरू आथियो, तर अनुगमन चाहिँ कागजमा सीमित रह्यो। अहिलेसम्म कोही पनि राहत बाँड्न आएनन् अनि पीडितहरू अहिलेसम्म राहतको भेटमा नै बसिरहेको छन्।
हाम्रो नाम गीता, हाम्रो घर मसियानी, बाढ आएर त कुछ ना मिलल।
जितेन्द्र यादव परी, हमर घर है झगड़ा मसियानी है। हमने के गांव में बहुत ज्यादा मतलब बाढ़ आयल, तो बहुत ज्यादा मैंने कुछ क्षति भेल। क्षति भेल के बाद में कुछ लोग आयल, लिखो गए अभी तक हमने कुछ ना मिलल, हमने को फायदा ना भेल। हमने के पूरा जो धान उन रहे सब धान उन दहा हुआ गए, पूरा नहर तुर तार के बाटो भी कितना दिन बंद रहे, उससे हमने के बहुत ज्यादा नुकसान है। बुझे हमने के आदमी बाहर भी कमाए ना जा सकल, सब भी ना रहे। हमने के धान के भी बहुत ज्यादा क्षति भेल। हमने के अभी तक भी महामारी में बहुत ज्यादा चल रहा बा, अभी तक हमने के उससे कोनो मतलब प्रॉफिट ना भेल, हमने के उससे कोनो फायदा लिखे ले गए नीलो से। हाँ, बहुत संघ संस्था आयल, बहुत कुछ आयल, लेकिन हमने कुछ भी ना मिलल।
2 दशकपछि जनताले स्थानीय तहमै सरकार पाएपछि स्थानीय तहमा विकास र विपदका सवालमा केही दीर्घकालीन योजनाहरूका साथ थुप्रै सकारात्मक परिवर्तन हुने अपेक्षा लिएका छन्। हालसम्म केही स्थानीय तहमा विपद व्यवस्थापन पूर्व तयारीका लागि कार्यक्रम सुरु भएको छ भने अन्य थुप्रै स्थानीय तहमा योजनाहरू बन्न र कार्यान्वयन हुन बाँकी नै छन्। प्रदेश नम्बर 2 स्थानीय सरकारले विपद व्यवस्थापन तथा पूर्व तयारीका लागि कस्तो योजना बनाएको छ, कसरी काम गर्ने छलफल भएको छ त? यसै सन्दर्भमा प्रदेश नम्बर 2 सरकारका प्रवक्ता विजय यादवसँग कुराकानी गरेका छौँ। सुनौ उहाँसँग गरिएको कुराकानी अबको क्रममा।
विजयजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
धन्यवाद।
कार्यक्रम घर आँगनमा हामी अहिले छौँ र हामीले यो विपदको विषयमा कुराकानी गरिरहेका छौँ। गत साउनमा आएको बाढीले प्रदेश नम्बर 2 जिल्लाहरूमा पनि एकदमै क्षति गर्यो, गर्दा 9,000 जति घरहरू पनि विस्थापित भए, जनताहरूलाई दुःख भयो। पर्सा जिल्लामा पनि बाढीले चाहिँ आक्रान्त पार्यो। अब पक्कै पनि यो अवस्था हजुरलाई पनि थाहा छ र अहिले नेतृत्व पंक्तिमा यहाँहरू पुग्नु भएको छ, प्रदेश नम्बर 2 सरकार पनि गठन भइसकेको अवस्था छ। तपाईँले चाहिँ अब यो बाढी पीडितहरूको लागि कस्तो योजना बनाउनु भएको छ?
हेर्नुहोस्, अहिले भर्खरै यो 2 प्रदेशको सरकार गठन भएको छ र खास गरी विपद व्यवस्थापनको लागि, र यो 2 प्रदेश भनेको कति जोखिम, खास गरी आग लागिदेखि लिएर बाढी पीडितको लागि एकदम जोखिम क्षेत्रमा पर्ने हो। र बाढीको जहाँसम्म कुरा छ, 2 प्रदेशमा जति पनि नदीहरू आएछ सबै चुरे क्षेत्रबाट आएको चुरे क्षेत्रबाट चुरे विनाशको कारणले गर्दा एकदम ठुलै समस्या छ यहाँ पर इयर जति पनि चुरे क्षेत्रबाट नदी आउने हो पर इयर हाफ फिट त्यसको हाइट बढिरहेछ यहाँ हेर्नु होला जनकपुरमै हेर्दाखेरि पुल भत्किन्छ पुल भत्किनेको कारण पुल कमजोर भएर होइन इन्जिनियरले टेस्ट गरे हो सब थोक गरे हो तर नदीको लेयर जुन छ चुरे क्षेत्रबाट बाढी पहिरो आउँदाखेरि नदीको लेयर माथि आइरहेछ खास गरी चुरे क्षेत्रलाई बाढी पीड़ितको लागि संरक्षण र सम्वर्धनको उपाय सोच्नु पर्छ यो समस्या भनेको मात्रै दुई नम्बरमा होइन देशभरिकै समस्या हो जंगल विनाशको कारण बाढी पीड़ितको समस्या आउँछ र हामीलाई यो जंगल विनाशलाई रोकथाम गर्नुपर्छ प्रथम चुनौती त्यो हो र खास गरी आग लागीको जुन समस्या छ यो के हो भने गरिबीको कारणले गर्दा हो हुन त यसरी हेर्दाखेरि नेपालको चौडाइ भनेको 200 लगभग किलोमिटर 200 किलोमिटरमा तपाईँको मौसम हेर्नुहुन्छ भने विभिन्न प्रकारका छन् कहीँ हिउँझम छ कहीँ चिसो हुन्छ कहीँ एकदम अत्याधिक गर्मी हुन्छ त्यो अवस्था छ कहीँ कुहिरो लाग्छ कहीँ एकदम घाम लाग्छ त्यो अवस्था छ त्यसैले यो यी कुराहरूलाई अध्ययन गरेर खास गरी हामी आउने समस्यालाई कसरी त्यो गर्ने समाधान गर्ने न्यूनीकरण गर्ने त्यो हाम्रो यो सरकारको दुई नम्बर प्रदेश सरकारको नीतिभित्र पर्छ र हामी त्यो लक्ष्य लिएछौँ दुई नम्बर प्रदेशको सरकारले र दुई नम्बरको मात्रै होइन यो राष्ट्रिय समस्या हो राष्ट्रलाई राष्ट्रिय समस्या भएको कारणले गर्दा संघीय सरकार छ अहिले कोअर्डिनेसन गरेर विभिन्न दात्री निकायहरूसँग कोअर्डिनेसन गरेर यो समस्यालाई न्यूनीकरण गर्ने दुई नम्बर प्रदेश सरकारको लक्ष्य हो त्यसैले अहिलेको अवस्थामा भर्खरै सरकार गठन भएछ यो हाम्रो प्रथम प्राथमिकताको यो सरकारको प्रथम प्राथमिकतामा पर्ने विषयवस्तु हो गरिबीदेखि लिएर जति समस्या छ यो प्रथम प्राथमिकताको विषयमा पर्छ
अब खासमा यो जुन गाउँपालिका नगरपालिका महानगरपालिका वीरगंज महानगरपालिका लगायतका स्थानहरूमा जुन चुनेर आउनु भएको छ जनप्रतिनिधिहरू उहाँहरूमा अब गाउँपालिका कतिपय गाउँपालिकाहरूमा परिषद गर्दादेखि नै विभिन्न योजनाहरू ल्याइएको छ बाढी सम्बन्धमा बाढीबाट पूर्व तयारी कसरी गर्ने जनचेतना जगाउने विषयमा तर केही गाउँपालिका नगरपालिकामा केही पनि त्यस्तो योजना नबनाएको भनेर स्थानीय जनताले गुनासो गरेका छन् यसप्रति तपाईँ के भन्नुहुन्छ कस्तो खालको निर्देशन दिँदै हुनुहुन्छ जनप्रतिनिधिहरूलाई
खास गरी यो अहिलेको अवस्थामा गाउँपालिका र प्रदेश र खास गरी केन्द्रीय गभर्नमेन्ट कोअर्डिनेसन नै छैन प्रदेश मार्फतमा गाउँपालिका र नगरपालिका खास गरी छैन र यो के हो भने एउटा समस्याकै रूपमा देखा परेछ र हामीले सुरुदेखि नै हाम्रो पार्टीले विषयवस्तुलाई उठाए अहिले हेर्नु संविधानमै के छ भने केन्द्र सरकारले डाइरेक्टै गाउँपालिकालाई दिए त्यहाँबाट निर्देशित हुने र प्रदेश पनि चेता पाए पनि अहिले संवैधानिक समस्या छ त्यो संवैधानिक विषयवस्तुलाई हामी सुरुदेखि नै आडान लिएछौँ जुन बेलादेखि हाम्रो पार्टी तपाईँको यहाँ प्रदेशको मार्फतमा गाउँपालिका हुनुपर्छ भनेर हामी संविधान संशोधनकै कुरा उठाए र यो गाउँपालिकालाई हामीले निर्देशन दिने होइन अहिलेको संवैधानिक प्रक्रियाले हाम्रो मार्फतमा छैन स्वतन्त्र रूपमा छ केन्द्रसँग डाइरेक्टै कन्ट्याक्टमा छन् वैधानिक रूपमा संवैधानिक रूपमा डाइरेक्टै कन्ट्याक्टमा छन् हामीले सुझाव दिने मात्रै हो सुझाव दिने हो र सुझाव सही सुझाव छ भने उहाँहरूले पनि गर्नु पर्यो त्यो अवस्था छ त्यसैले संवैधानिक समस्या पनि छ यहाँ र खास गरी प्रदेश मार्फतमा आएपछि हामी यसलाई कोअर्डिनेसन गर्छौँ जुन गाउँपालिकाले बाढी पीड़ित आग लागि विपद व्यवस्थापनको निर्णय गरेछ त्यो एकदम सही हो सबलाई गर्नुपर्छ भनेर हाम्रो आशा छ गर्नै पर्छ मेन समस्या भनेको त्यही हो घाँस बाँस कपास मेन समस्या हो जहाँ पनि संसारमा लोकतन्त्र भएको कन्ट्रीमा घाँस बाँस कपासको समस्या हुन्छ त्यो समस्यालाई हेर्नुपर्छ भनेर यो सरकारले प्रदेश सरकारले त्यो नीति लिएछ र हामी एउटा फ्रेन्डली हिसाबले त्यो नीतिलाई अगाडि बढाउँछ
अब यसरी हेर्दा चुनाव भन्दा पहिले केन्द्रीय सरकारले भनौँ यो स्थानीय सरकार गठन हुनुभन्दा पहिले विभिन्न राहतको घोषणा पनि गर्यो तर विभिन्न ठाउँमा पुग्न सकेन धेरै ठाउँमा पुग्न सकेन अझ
के हो भने अहिले हेर्दाखेरि नेपाल 123 कि 124 स्थानमा आएछ भ्रष्टाचारी
हजुर अब केन्द्रीय सरकारले विभिन्न सपना बाँड्यो राहतको घोषणा गर्यो तर अझ पनि तराईकै कुरा गरौँ प्रदेश नम्बर 2 पर्ने अब तराई जिल्लाका जनताले अझ पनि राहत नपाएको गुनासो गरिरहेका छन् तर अहिले प्रदेश सरकार जुन गठन भयो स्थानीय तहमै जनप्रतिनिधि आए स्थानीय सरकार गठन भएपछि उनीहरूले एकदमै धेरै अपेक्षा गरेका छन् आशा गरेका छन् पक्कै पनि उनीहरूको लागि केही हुन्छ, घरबार विहीन भएका छन् बाढी पीडितहरू, त्यस्तै उनीहरूसँग खानेकुरा अझ पनि अभाव भएर भोकभोकै बस्नुपर्ने अवस्था पनि छ, मागेर खानुपर्ने अवस्था छ। यसको लागि अब स्थानीय सरकार भनौँ अथवा प्रदेश सरकारले यो कार्यान्वयन पक्ष कसरी बनाएको छ, के योजना बनाएको छ, खास गरी कसरी अब उनीहरूको यो दुःख कम गर्ने योजना बनाउनु भएको छ?
प्रत्येक आशा गरेको विश्वास दिएको त्यसमा कटिबद्ध छन् र लाग्नेछन् भने त्यो सरकारको विश्वास हो। दुई नम्बरको त्यो के छ भने भर्खरै गठन भएको छ, अहिले पनि संक्रमण कालै छ, आषाढमा जानसम्म केन्द्रले नै त्यो हेर्ने र हामी अब नीति बनाउँदैछौँ, आषाढदेखि भोलि भाषण सुरु हुन्छ, विभिन्न नीतिहरू ल्याउँछौँ र खास गरी विपद व्यवस्थापनदेखि लिएर जति छन् त्यो समस्याहरूलाई एकदम माइक्रो लेभलमा हेर्नेछौँ भने विश्वास यो दुई नम्बर प्रदेशको सरकारले लिएछ।
यति व्यस्तताका बावजुद पनि कार्यक्रमको लागि समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद तपाईँले पनि।
धन्यवाद प्रदेश सरकारका प्रवक्ता विजय यादवलाई।
कार्यक्रम घर आँगनमा अब प्रश्न उत्तर श्रृंखलाको पालो।
कार्यक्रम घर आँगनमा आज प्रश्न गर्नुभएको छ पर्सा ठोरी गाउँपालिका ओडा नम्बर 5 स्वर्णपुरका रमेश थिङले। उहाँको प्रश्न रहेको छ,
यो गएको बर्सातको समयमा जो बाढी आयो, देशव्यापी बाढी आयो र पर्सा जिल्लाको सबैभन्दा बढी क्षति भएको गाउँपालिका नै ठोरी गाउँपालिका हो र यहाँ धेरै ठाउँमा कलबटहरू त्यसपछि खोला नालाले खेतीपाती योग्य जमिनहरू नष्ट गर्यो, धेरैको घरबार विहीन भए, कतिपय विस्थापितहरू पनि भए र कतिपय आवागमनमा समस्या आएको कारणले गर्दाखेरि जुन स्वास्थ्य सेवा जुन संवेदनशील हो, बच्चालाई खोप लगाउनु पर्ने हो, सुत्केरी महिलालाई जो अस्पताल पुग्नु पर्ने हो, नियमित जाँच हुनुपर्ने, यो यावत जुन उसको आफ्नो एकदमै इमर्जेन्सी जुन सेवाहरूबाट पनि उनीहरू वञ्चित हुन पुगे। त्यसले गर्दाखेरि यो समस्यालाई चाहिँ अब यो स्थानीय सरकारले चाहिँ यसलाई चाहिँ कसरी हुन्छ, फेरि पहिलाकै पूर्ववत ढङ्गले नै फेरि मानिसहरूको चाहिँ जनजीवनलाई कसरी पहिलाको अवस्थामा लिएर आउने, पुरानै लयमा कसरी फर्काउने भन्ने बारेमा म चाहिँ यो स्थानीय सरकारलाई चाहिँ यस बारेमा चाहिँ छिटोभन्दा छिटो यसको लागि चाहिँ पहल कदमी गरिदिनु होला म हार्दिक अनुरोध गर्न चाहन्छु। र निश्चित रूपमा धेरै ठाउँमा कलबाटहरू भत्काइएको छ र कलबर्ट भत्काएको कारणले गर्दाखेरि यसरी पैदल यात्रीहरू त आउने जाने गर्छन् नै, तर यसरी जस्तै एम्बुलेन्स भयो, दमकल भयो र सार्वजनिक सवारी साधन भयो, जस्तै बिहे हुन्छ, अरू विभिन्न धार्मिक कार्यक्रम हुन्छ, यसमा आफ्नो आफन्तहरू आएर जन्ती जाने, अब बरियातीहरू जाने, यस्तो कार्यक्रममा चाहिँ अलिक कष्टकरपूर्ण भएको छ। त्यसले गर्दाखेरि ती भत्काइएको कलबर्टहरूलाई फेरि गाउँपालिकाको बजेटबाट अथवा यहाँ सम्भव छैन भने प्रदेश सरकार सङ्घीय सरकारबाट कसरी सहयोग प्राप्त गरेर चाहिँ त्यहाँको जीवनलाई चाहिँ फेरि पहिलाको अवस्थामा फर्काउनको लागि म गाउँपालिकाका नेतृत्वदायी तहमा रहेका सरकार प्रमुख त्यसपछि आएर सरकार व्यक्तिहरूलाई चाहिँ म यो अनुरोध गर्न चाहन्छु।
रमेश थिङको प्रश्नको जवाब दिँदै हुनुहुन्छ पर्सा ठोरी गाउँपालिका ओडा नम्बर 5 ओडा अध्यक्ष रामबहादुर पाखरिनले।
अब उहाँले राख्नु भएको समस्या एकदम जायज हो। पर्सा जिल्लामा यो साउन महिनामा गएको जुन बाढीले यो ठोरी गाउँपालिकालाई पूर्णै क्षति गरेको छ, यसमा दुईमा छैन, तर त्यो पूर्ण क्षति भयो, त्यो क्षतिको पनि हामीले विभिन्न पाठमा हामीले त्यसलाई अवलोकन गरेका छौँ, तर त्यो सम्पूर्ण यो एकै वर्षमा जस्तोको तस्तै पार्नु त अब त्यो भगवान्ले मात्रै हो, अब मान्छेले त अब काम गरेर त्यो त्यसलाई अब योजनामा पारेर गर्ने काम हो, त जुन मेन पोइन्टले अब गर्नु सक्ने कामहरू थियो हामीले एनजिओहरू विभिन्न सङ्घ संस्थासँग हामीले हार गुहार गऱ्यौँ, उहाँहरूले ल्याएर त्यसलाई अवलोकन गरायौँ र उहाँहरूले पनि तपाईँहरूले गाउँपालिकाबाट केही रकम छुट्याइदिनुहोस्, हामी पनि त्यसलाई हामी यो संस्थाबाट नै हालेर त्यसलाई निर्माण गराइदिन्छौँ भन्ने किसिमले त्यो इस्टिमेट भएर गइसक्यो, तर उहाँहरूको अब के कारणले अलि ढिला सुस्ती भइरहेछ र बाँकी भएको सानातिना कल्पटहरू पनि हामीले यो आर्थिक वर्ष यो 74-75 योजनामा हामीले राखिसकेका छौँ, त्यो पनि हुन्छ। ठुल्ठुलो बृहत् अब यो ओडिया ठुटे खोला, यो ढेँडो खोला, यी जुन सिकारीबास खोला, यो त ठुलो बृहत् रूपमा क्षति गरेको छ यसमा, यसलाई गाउँपालिकाले त्यसलाई उ गर्नु सक्दैन, त्यसलाई हामीले चाहिँ अहिले अलिकति गुरु योजनामा राखेका छौँ, त्यो नेपाल सरकारसँग पनि प्रदेश सरकारसँग पनि माग राख्ने एक गुरु योजना तयार पारेर त्यसलाई चाहिँ हामी पेस गर्ने, त्यसलाई चाहिँ एउटा दिगो रोकथामको लागि हामी त्यसमा पनि हामी पहल गरिरहेका छौँ।
तपाईँ यति बेला रेडियो कार्यक्रम घर आँगन सुन्दै हुनुहुन्छ। यो कार्यक्रम सामुदायिक सूचना नेटवर्क CIN को सहकार्यमा नारायणी FM ले तयार पारेको हो। कार्यक्रमको पहिलो खण्डको 15 मिनट हामी रेडियो सामग्री प्रस्तुत गर्छौँ भने पछिल्लो खण्डको 15 मिनट CIN ले तयार पारेको सामग्री प्रसारण गर्छौँ। अब CIN ले तयार गरेको सामग्रीको पालो।
तपाईँ अहिले देशभरिका विभिन्न सामुदायिक रेडियो इन्टरनेटमा CIN network.org र मोबाइल एप्स अकुराब CIN बाट एकैसाथ कार्यक्रम घर आँगन सुनिरहनु भएको छ।
कार्यक्रम घर आँगनको साथमा छु म गीता चिमोरिया
अनि म किरण पौडेल। विभिन्न सामुदायिक रेडियोहरूसँगको सहकार्यमा CIN ले उत्पादन गरेको कार्यक्रम घर आँगन मार्फत विपद, हिंसा र पछाडि परेका समुदायको सवाल र आवाजलाई हामी सरकारवालासम्म पुर्याउँछौँ।
आजको कार्यक्रममा हामी भूकम्प र बाढीबाट प्रभावितहरूका विषयलाई समाधान गर्नुपर्ने अधिकारीसम्म पुर्याइरहेका छौँ। भूकम्प र बाढी प्रभावितलाई परेको अप्ठ्यारो पुननिर्माण प्राधिकरणका सहप्रवक्तालाई जानकारी गराएपछि उहाँको जवाफ तपाईँलाई अब सुनाउँदैछौँ।
पुननिर्माण प्राधिकरणका सहप्रवक्ता भीष्मकुमार भुसाललाई सिंहदरबारमा रहेको प्राधिकरणको कार्यालयमा पुगेर तपाईँले नै भेट्नु भएको होइन र के भन्नुभयो उहाँले?
त्यो थाहा पाउन त अब उहाँसँगैको कुराकानी सुनौ है त।
हामीले मुख्यत निजी आवास पुननिर्माणको लागि सरकारले केही आर्थिक सहुलियत र केही प्राविधिक सहयोग चाहिँ गर्ने हो भनेर भन्यो। त्यसै भित्रकै यो 3 लाखको कुरा अनि इन्जिनियर खटाउने कुरा रह्यो। त्यसको अतिरिक्त खास गरी निर्माण सामग्रीहरूको चाहिँ समस्या देखियो। अब अहिलेकै कुरा गर्नुहुन्छ भनेदेखि झन्डै 4.5 लाखले चाहिँ घर बनाउँदै गर्दाखेरि निर्माण सामग्रीको भाव वृद्धि हुने अथवा चाहिँ काठको चाहिँ आपूर्तिमा समस्या हुने अथवा निर्माण कर्मीहरू नै प्राप्त नहुने किसिमको चाहिँ चाप अहिले साध्यै बढी नै चाहिँ छ। त्यसो हुनाले हामीले स्थानीय तहका जनप्रतिनिधिहरूसँग के सहमति गऱ्यौँ भनेर भन्दा, जसलाई हामीले बेला बेलामा ग्रिन रिच डिक्लारेसन पनि भन्ने गर्छौँ, 14 चाहिँ कामहरू 28 सहमति भएका मध्ये 14 कामहरू स्थानीय तहले गर्ने भन्यौँ। त्यस अन्तर्गत जस्तो नक्सा पासका कुराहरू, नक्सा पासमा चाहिँ भूकम्प पीडितहरूलाई चाहिँ नगरपालिकाले हिजोका दिनमा जति रकम लिने गरेको थियो त्यसमा चाहिँ सहुलियत दिने भन्ने भयो। त्यसपछि गएर चाहिँ यो घरको घडेरीहरूको मापदण्डका चाहिँ सवालमा, जहाँ चाहिँ बाटो विस्तार भएको कारणले घर बनाउन सकिएको छैन भन्ने कुरा आयो, त्यसमा हामी राष्ट्रिय राजमार्गहरू र प्रादेशिक सडकहरू बाहेकका अरू चाहिँ सडकहरूको मापदण्डको त्यो राइट अफ वे भन्छ त्यसले कति कभर गर्छ भन्ने त्यो कुरा चाहिँ को निर्धारण गर्ने अधिकार स्थानीय तहमै भएको कारणले उहाँहरूले चाहिँ त्यसमा पनि सहजीकरण चाहिँ गरिदिनु पर्यो भनेर चाहिँ भन्यो। तेस्रो कुरा काठ आपूर्तिको कुरा चाहिँ भयो। काठ आपूर्तिमा सुरु सुरुको दिनहरूमा चाहिँ केही समस्या पनि सुनिएको चाहिँ थियो। अहिले हामीले त्यस किसिमको गुनासोहरू चाहिँ सुनेका छैनौँ। त्यसका लागि पनि टिम्बर कर्पोरेसनसँग हामीले चाहिँ छलफल गरेर, वन मन्त्रालयसँग पनि छलफल गरेर, सामुदायिक वनको चाहिँ काठहरूको उपयोग गर्ने अथवा चाहिँ टिम्बर कर्पोरेसनले चाहिँ उपलब्ध गराउने काठहरूमा पनि सहुलियतपूर्ण वितरणको चाहिँ हामीले त्यो व्यवस्थापनका लागि पनि काम गऱ्यौँ। चौथो कुरा गिटी बालुवा जस्तो चाहिँ जुन स्थानीय किसिमको निर्माण सामग्री चाहिँ छ, त्यो निर्माण सामग्रीको चाहिँ आपूर्तिमा चाहिँ पनि स्थानीय तहले सहजीकरण गरिदिनु पर्यो, किनकि जति बेला प्रदेश सरकार चाहिँ थिएन त्यति बेला स्थानीय तहको चाहिँ जुन निर्माण सामग्रीहरू चाहिँ छ त्यो चाहिँ उत्खनन गर्ने वितरण गर्ने काम भनेको तत्कालीन जिल्ला विकास समिति अथवा चाहिँ स्थानीय तहकै चाहिँ थियो। तसर्थ त्यसमा पनि उहाँहरूले चाहिँ सहजीकरण गर्न चाहिँ हामीले चाहिँ भन्यौँ। र त्यस बाहेकका कुराहरूमा अब यो एकदमै सीमान्तीकृत अथवा चाहिँ अपाङ्गता मात्रै भएका अथवा एकल महिला र वृद्ध र एकल महिला भएका जस्ता सीमान्तीकृत र जोखिममा रहेका चाहिँ परिवारहरू हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ नेपाल सरकारले जतिसुकै पैसा दिए पनि इन्जिनियर खटाए पनि उहाँहरूले आफै घर बनाउन सक्नुहुन्न भन्ने अवधारणालाई चाहिँ हामीले आत्मसात गरेर अहिले हामी त्यस किसिमको घर कति छ त त्यस्तो परिवारहरू जहाँ चाहिँ 16 वर्ष मुनिका बालबालिका मात्रै परिवारमा चाहिँ छन्, अर्थात् उनीहरूले त्यसभन्दा माथिका उमेरका अभिभावक गुमाए, अथवा कुनै परिवार चाहिँ त्यस्तो छ जहाँ 65 वर्षभन्दा चाहिँ माथिका वृद्ध वृद्धाहरू मात्रै बसिराख्नु भएको चाहिँ छ, उहाँहरूको घरमा कोही सघाउने मान्छे चाहिँ छैन, अथवा अपाङ्गता मात्रै भएका चाहिँ परिवारहरू हुनुहुन्छ। त्यस किसिमको तुलनात्मक हिसाबले जोखिममा रहेका परिवारहरूको चाहिँ पहिचान गरेर उहाँहरूको चाहिँ घर नेपाल सरकारले गरिसकेका संस्था परिचालन गरेर अथवा आफ्नो अन्य कुनै संयन्त्र चाहिँ प्रयोग गरेर बनाइदिनु पर्छ भन्ने चाहिँ मान्यतामा आधारित रहेर हामीले त्यस किसिमको कार्यविधि पनि भर्खरै पारित गरेका छौँ र त्यस किसिमका जोखिममा रहेका परिवारहरू पहिचान गर्ने चाहिँ काम पनि गर्दै चाहिँ छौँ।
यहाँहरूले भन्नुभएको जस्तो सीमान्तकृत महिला अभिभावकको माएका बालबालिकाहरू आइकल महिला वृद्ध वृद्धहरू उहाँहरूले चाहिँ म पनि त्यस्तो खालको मान्छे हो भनेर भन्दा कहाँ सम्पर्क राख्ने त्यो सूचीमा आफ्नो दर्ता गर्नुपर्दा उहाँहरू आफै सम्पर्कका लागि जानुपर्ने हुन्छ कि वा अब तपाईँहरूले जिम्मा दिनुभएको स्थानीय तहले नै त्यस्ता व्यक्तिहरू खोज्ने काम गर्छ?
यसमा दुईटा कुरा छ। एउटा कुरा त के भनेर भन्दाखेरि प्राधिकरणले हिजोका दिनमा भन्नाले सुरुमा जति बेला हामीले भूकम्प प्रभावित परिवारको सर्वेक्षण गऱ्यौँ त्यति बेले लिएको चाहिँ तथ्याङ्क हामीसँग चाहिँ छ। त्यो तथ्याङ्कबाट चाहिँ हाम्रो डाटाबेसबाट चाहिँ केही कुराहरू निकाल्छौँ। निकालिसकेपछि सँगसँगै हामी फेरि स्थानीय तहमा चाहिँ हामीले यसभन्दा अगाडि नै फर्मेट पठाइसकेका छौँ। यो चाहिँ मापदण्डहरू चाहिँ भित्र पर्ने जोखिममा रहेका परिवारहरू चाहिँ पहिचान गरेर पठाइदिनु होला भनेर हामीले लेखिसकेका छौँ। अब हामी के गर्छौँ भनेर भन्दा स्थानीय तहबाट चाहिँ पनि आउने क्रम जारी छ। आधाभन्दा बढी स्थानीय तहबाट आइ नै सक्यो। अब स्थानीय तहबाट चाहिँ आएको चाहिँ तथ्याङ्कलाई हाम्रो यहाँ डेटाबेसमा भएको चाहिँ तथ्याङ्कसित चाहिँ भिडाउँछौँ र भिडाइसकेपछि जुन जुन चाहिँ वास्तविक देखिन्छ उहाँहरूलाई चाहिँ पहिचान गर्ने काम हुन्छ। यो चाहिँ काम सुरु नै भइसक्यो। तसर्थ त्यस किसिमका परिवारहरू जो हुनुहुन्छ उहाँहरूले आफ्नो स्थानीय गाउँपालिका अथवा नगरपालिकामा प्राधिकरणले यस्तो व्यवस्था गरेको चाहिँ छ अरे, फारम पनि पठाएको छ अरे, तसर्थ चाहिँ मेरो अवस्था चाहिँ यो हो भनेर उहाँहरूले चाहिँ त्यहाँ सम्पर्क राख्नुपर्ने हुन्छ।
यसमा अब सहुलियतकै कुरा गर्दा सरकारले अनुदानसँगै ऋण सहुलियत पनि दिने कुरा होइन, थोरै ब्याज दरमा वा ब्याज दर नलिकन पनि भन्ने कुराहरू पनि हामीले त्यति बेला सुन्यौँ।
प्रथमत त्यो निर्देशिका जारी गरेको अर्थ मन्त्रालय र राष्ट्र ब्याङ्कले चाहिँ जारी गरेको निर्देशिका हो। राष्ट्र ब्याङ्कले ब्याङ्कहरूलाई चाहिँ त्यो सर्कुलर गरेर यसो बमोजिम गर्नु भनेर चाहिँ उसले पटक पटक लेखेको चाहिँ छ। दुईवटा ऋणमध्ये जुन निर्ब्याजी चाहिँ ऋण भनेर चाहिँ हामीले भनिरहेको थियौँ सामूहिक जमानीको, त्यो चाहिँ परिचालित हुन सकेन। हामीले यसमा धेरै पटक चाहिँ राष्ट्र ब्याङ्क र ब्याङ्कहरूसित बसेर छलफल चाहिँ चलायौँ तर त्यो रकम चाहिँ भोलि बिहान त्यो ऋण चाहिँ उठ्ने भन्ने चाहिँ सवालमा सबैले चाहिँ प्रश्न उठाएको अवस्था देखियो। र त्यसको चाहिँ बिमा गर्नका लागि चाहिँ हामीले त्यसको गणना गर्दाखेरि पनि 1 अर्ब 20 अर्ब जति चाहिँ त्यो बिमाको चाहिँ आउने भन्ने चाहिँ देखियो। त्यसले गर्दाखेरि एकदमै हामीले चाहिँ स्पष्ट तरिकाले भन्नुपर्दाखेरि जुन 3 लाखको निर्ब्याजी ऋणको कुरा चाहिँ छ त्यो घोषणा भए तापनि कार्यान्वयनमा आउने चाहिँ सम्भावना असाध्य न्यून छ। र दोस्रो कुरा जुन 2%को चाहिँ सहुलियतपूर्ण ब्याज दरमा लिने ऋणको कुरा चाहिँ हो, त्यो अस्ति हामीले चाहिँ राष्ट्र ब्याङ्कले दिएको जानकारी अनुसार 1 अर्ब 30 करोडको हाराहारीमा त्यस किसिमको चाहिँ ऋण परिचालित भएको छ, विभिन्न चाहिँ जिल्लाहरूमा परिचालित भएको छ। तर त्यसमा के देखिएको छ भने कतिपय ब्याङ्कहरूले त्यो 2%को चाहिँ ऋण परिचालन गर्नभन्दा आफ्नो चाहिँ नियमित प्रक्रियाको ऋण परिचालन गर्दाखेरि बढी फाइदा हुने देखेर पनि त्यसबारेमा चाहिँ हामीलाई चाहिँ त थाहै छैन, हामीलाई निर्देशनै आएको छैन भन्ने किसिमका गैर जिम्मेवारपूर्ण जवाबहरू चाहिँ दिएको चाहिँ गुनासो हामीले चाहिँ प्राप्त गरेका छौँ।
बाढी प्रभावितहरूले पनि पाउने सहुलियत वा सहयोग भूकम्पको जस्तै हो कि कस्तो हो?
उहाँहरूलाई पनि जसरी भूकम्प प्रभावितहरूलाई चाहिँ दिने किसिमको चाहिँ घर निर्माणका लागि दिने रकम र प्राविधिक सहयोग चाहिँ छ, त्यसै किसिमले नै चाहिँ उहाँहरूलाई पनि दिने भनेर चाहिँ निर्णय चाहिँ भएको हो र त्यसो भने एउटा इकाइ पनि गठन भएको चाहिँ छ। तर कार्यान्वयनको चाहिँ मोडालिटी ढाँचा जुन छ हामीले चाहिँ अपनायौँ भूकम्प प्रभावितहरूका लागि, त्योभन्दा अलि चाहिँ अझ चाहिँ छिटो हुने किसिमको चाहिँ ढाँचाबाट चाहिँ जाने भनेर त्यो सम्बन्धित आयोजनाले चाहिँ प्रस्ताव पनि गरेको छ। र पाउने सहुलियत भनेको प्राविधिक र आर्थिक सहयोग चाहिँ उही नै हो।
धन्यवाद राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता भीष्म कुमार भूषाललाई। प्रभावितले पाउने सहुलियतमा पनि विशेषत ऋण सहुलियतका विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अर्थ मन्त्रालयतिर देखायो। त्यसपछि मैले अर्थ मन्त्रालयमा सम्पर्क गरे।
अर्थ मन्त्रालयमा कसलाई भेट्नुभयो?
भेट्न त मैले नवनियुक्त अर्थमन्त्री युवराज खतिवडालाई नै भेट्न खोजेको थिएँ, तर त्यो सम्भव नभएपछि अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका सहसचिव उत्तर कुमार खत्रीबाट त्यसको जवाफ लिएको छु।
यो सहुलियत दरमा नपाउने भन्ने कुरै छैन, लगानी भइसकेको छ अर्ब भन्दा बढी नै होइन। सहुलियत दरको ऋण काठमाडौँ उपत्यकालाई 25 लाख र बाहिरको लागि 15 लाख भनेर ठुलै संख्यामा लगानी भइसकेको अवस्था छ। तपाईँले भन्नुभएको जुन निर्व्याजीको विषय चाहिँ अहिलेसम्म त्यो विषयमा चाहिँ हामी केही कानुनी मतलब जटिलता का कारणले त्यो चाहिँ हुन सकेको छैन।
जुन सहुलियत 2% ब्याज दर भन्नुभएको छ नि यहाँहरूले त्यसरी चाहिँ नदिने तर नियमित चाहिँ फेरि ऋण दिइरहेछन् तर सहुलियत चाहिँ हामीलाई दिइरहेछन् भन्ने
नेपाल सरकारको नीति कानुन बमोजिम हुनुपर्ने कुराहरूलाई त हामीले दिएनन् गर्न भएन भन्ने विषय हुँदैन, त्यसको कारण हुन्छ। मैले यही नै भन्छु होइन, सरकारले बनाएको नीति कानुन त्यसको चाहिँ विधि प्रक्रियाहरूमा नहुने भन्ने विषय नै हुँदैन।
अब यदि जिल्लाका नागरिकले पाएनन् भने उनीहरूले गुनासो गर्न चाहिँ कहाँ जाने?
गुनासो गर्ने भनेको अहिले नेपाल राष्ट्र ब्याङ्कसँग उहाँहरूले समन्वय गर्नुपर्ने हुन्छ। त्यहाँबाट पनि भएन भने अब सुपर रेगुलेटरी बडीको रूपमा मन्त्रालयमा हामीलाई पनि जानकारी भएपछि हामीले सहयोग समन्वय र सजीवन गरिदिन्छौँ के हो विषय भनेर।
कार्यक्रम घर आँगनमा अब चाहिँ बुहारीका कुरा।
असामको पञ्चदेवल विनायक नगरपालिका बारालामा जो छाउपडी बस्नु हुँदैन भन्छन् अरूलाई सिकाउँछन् तिनै महिला छाउगोठमा जाँदा रहेछन्। बुहारी पत्रकारले खबर गरेपछि त्यो कुरा बाहिर आएको छ। बुहारी पत्रकार जानकी खत्री र रम्बा रावलले त्यो विषयमा रेडियोमा खबर गरेपछि रेडियो रामारोशन असामका साथी कमल रावलले असामको बाराला पुगेर एउटा छलफल गर्नुभएको छ। त्यही छलफलको छोटो अंश सुनौ है त आज बुहारीका कुरामा।
नमस्कार, मेरो नाम राधिका सञ्जेल, बारला बहुद्देश्य महिला विकास समूहकी सचिव। यो बारलाको सन्दर्भमा भन्नुपर्दा महिला अझै पनि गोठमै बस्छन्, घरको एकन गोठ लगाएका छन् यताको मान्छेले। जसै राजनीति दल यहाँको सबै धामी झाँक्री भन्ने जस्तै जस्तै सर्वसाधारणको सबैको घरमा एक घर एक गोठ छ। टोयलेट भन्दा पनि यहाँको मान्छेले गोठ लाउन विशेष मिहिनेत गर्नुभएको छ। बिहान चिया खाने पसलमा धामी झाँक्रिएको कुरा, त्यही छुइपटीका कुरा आउँछन्। त्यो बैठकमा जुनसुकै ठाउँमा गएन त्यही छुइपटीका कुरा। देवी देवता नजिक घरमा बस्दा एक्लाले बसे भने यो एक्लाले अर्को घरको मान्छेले हेर्ने दृष्टिकोण पनि फरक। उही घर नजाने, पानी नखाने, यहाँको त मै लिने चलन छ, मै नदिने उहीको घरमा, यस्तै खाले समस्या छन् यतातिर। एउटा म राधिका सञ्जालले मात्रै बसेर परिवर्तन होला भन्ने लाग्दैन मलाई। धामी झाँक्रीले विद्यालयका सर हुनुहुन्छ, उहाँहरूले सबैले यहाँ छुइपटी पठाएको चिन्ता हुनुपर्छ भन्ने लाग्छ।
मालिका माविका प्र तपेन्द्र साई हुनुहुन्छ।
किशोरहरू छाउपडी भएको अवस्थामा हाम्रा शिक्षिका हुनुहुन्छ, उहाँलाई साँफे बगरमा गत वर्ष पनि प्याड बनाउने र प्याड वितरण गर्ने तालिम दिएको थियो। भर्खरै अस्ति पनि साँफेमा पुनः प्याड बनाउने र प्याड वितरण गर्ने र छात्राहरूलाई त्यसको प्रयोग गर्न सिकाउने खालको तालिम भएको छ। किशोरी मैत्री शौचालय नभएको अवस्थामा त्यो प्रयोग गर्ने कहाँ त भन्ने खालको समस्या पनि यहाँलाई राख्छु म।
किशोरी बहिनीहरूसँग जान चाहन्छु।
मेरो नाम मनकला साई। विद्यालयमा आउँदाखेरि हामीलाई मन्दिर छ, नजिकको मन्दिरमा जान मिल्दैन, विद्यालयमा टोयलेट छैन, हाम्रो भएको होला, हामी त्यस्तो केही समस्या शिक्षकहरूसँग भनेको पनि छैन।
आजसम्म समस्या लिएर जानु भएको छैन त्यसो भए?
मेरो नाम सीता देवी साई, वडा नम्बर 5 बारला गाविस। अब छुइपडीको लागि यसो छ, टाउको दुखे पनि फलनाई छोरी तिमीले 6 दिनको छुइ मानिन यहाँ टिकाबाट राम। मेरो माई थियो, म त छोरी पनि हो, मलाई कसैको मुलाकात पनि छैन। मेरो श्रीमान मरे हेर्नु पोहोर अहिले 2 वर्ष भयो। टिकाबाट डाँडामा दोकानलाई त्यो कहिले सद्गुरुको घरको रक्सी लिएर त्यही पै मऱ्यो भन्ने कुरो भयो। यस डाँडामा चाहिँ यो पुरुष भाइ बहिनीको गल्ती अहिले होइन भने किन लुकाउनुहुन्छ? लुकाउनु पाइनँ। एक दुईजना आफ्नो घरकोमा बसे देखेपछि हामी अनिवार्य बस्छौँ।
निगरानी समूहको सचिव उहाँले चाहिँ एक दुईजना घरमा बस्यो भने हामी घरमा बस्न तयार छु भन्नुभएको छ। तपाईँ बस्नुहुन्छ बोल्दै कि त्यसो भए?
म भोलिदेखि बस्न सक्छु भन्ने मलाई लाग्दैन, किनभने सबैले बस्नु पर्यो। यहाँको मुख्य गरेर त यहाँको राजनीति दल, यहाँको सबै बुद्धिजीवी सबैले, म एउटा बसेर यहाँ सम्भव छैन भन्ने लाग्छ। सुरक्षा त चाहियो नि त, एउटा म राधिकाको सुरक्षा भएर किशोरी बहिनीहरू हुनुहुन्छ उहाँको पनि सुरक्षा हुनु पर्यो भन्ने लाग्छ मलाई।
कार्यक्रमका आगामी अङ्कमा हामी अर्को जिल्लाका बुहारी पत्रकारलाई भेट्नेछौँ र हाम्रा बुहारी पत्रकारले उठाएका विषयवस्तुलाई छलफलमा ल्याउनेछौँ। अब चाहिँ प्रश्न उत्तरको पालो।
नुवाकोट हल्तेकालिकाका अशोक थापाले हाम्रो फेसबुक पेजमा सोध्नु भएको छ, नेपाल सरकारले भूकम्प प्रभावितलाई सहुलियत ब्याज दरमा ऋण दिने भनेको थियो, यो कहिलेबाट सुरु हुन्छ? तपाईँको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ राष्ट्रिय पुननिर्माण प्राधिकरण नुवाकोटका प्रमुख वेद प्रसाद गौडेल।
सहुलियत ऋण र सामयिक जमानीमा ऋण भन्ने थियो होइन, कार्यविधिमा ल्यायो तर कार्यक्रम कार्यान्वयन गरेन त्यसले, राष्ट्र ब्याङ्कले चाहिँ कार्यविधि बनाइदिएन, यसलाई चाहिँ सिधै एनआरएले नै इनिसिएसन लिने भनेदेखि हुन्छ, नत्र नहुने यस्तो किसिमको कुरो भयो भन्दा म कहाँ पनि त्यो गुनासो प्रशस्तै आउने गरिहाल्छ।
हाम्रो पैसा नलाग्ने फोन नम्बर 1660175757 फोन गरेर तपाईँ पनि आफ्ना प्रश्नहरू रेकर्ड गराउनुहोस्। हामी घर आँगनको अर्को श्रृङ्खलामा तपाईँको प्रश्नको जवाफ लिएर आउनेछौँ।
गएको साउनमा आएको बाढीबाट कति जिल्ला प्रभावित भएको थियो भन्ने हाम्रो अघिल्लो हप्ताको प्रश्नमा 35 भनेर सही उत्तर मिलाउने मध्येबाट सप्तरीका नरेश शाह विजयी हुनुभएको छ। नरेशजी, तपाईँलाई बधाई छ। पुरस्कारका लागि तपाईँले हाम्रो कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुन्छ।
कार्यक्रममा अब आजका लागि प्रश्न। आजको कार्यक्रममा हामीले कुन जिल्लाका बुहारी पत्रकारले उठाएको विषयमा छलफल गर्यौं। प्रश्न फेरि एकपटक। आजको कार्यक्रममा हामीले कुन जिल्लाका बुहारी पत्रकारले उठाएको विषयमा छलफल गर्यौं।
यदि तपाईँलाई सही उत्तर थाहा छ भने हामीलाई एसएमएस गर्नुहोस्। एसएमएस पठाउनको लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गएर जीए टाइप गर्नुहोस्, एक स्पेस दिएर जवाब लेखे 37799 पठाउन सक्नुहुनेछ।
हाम्रो फोन नम्बर 01-5260-661 र टोल फ्री नम्बर 1460-01-7577 फोन गरेर पनि तपाईँले सही उत्तर टिपाउन सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना saachakhabar@gmail.com साथै हाम्रो फेसबुक पेज र ट्विटर ह्यान्डलमा पनि तपाईँले प्रश्नको सही उत्तर लेख्न सक्नुहुनेछ।
प्रश्नको सही उत्तर दिने श्रोता मध्येहरूबाट गोला प्रथा गरी एकजनालाई कार्यक्रम घर आँगनको तर्फबाट पुरस्कारको व्यवस्था गरिएको छ। हवस् त, कार्यक्रम उत्पादनमा सहयोग गर्ने कमन फिडब्याक प्रोजेक्टलाई धन्यवाद। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै अहिलेको रेडियो कार्यक्रम घर आँगनबाट म किरण पौडेल
अनि म गीता चिमुरिया पनि बिदा भएँ। गर्न सके पूर्व तयारी, बोक्नु पर्दैन विपदको भारे।
नमस्कार।
यिनै विषयमा छलफल गर्दा गर्दै आजका लागि कार्यक्रम घर आँगनको समय सकिने लागेको छ। अर्को हप्ता विभिन्न विषयवस्तुका साथ फेरि पनि उपस्थित हुने नै छौ। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्यो? सल्लाह सुझाव प्रतिक्रिया अवश्य पठाउनुहोला। पत्रचारका लागि हाम्रो ठेगाना हो
कार्यक्रम घर आँगन, नारायणी एफएम 103.8 MHz, लिङ्क रोड, बिरगन्ज। हाम्रो इमेल ठेगाना nfm.programe@gmail.com मा पनि आफ्नो प्रतिक्रिया पठाउन सक्नुहुनेछ। तपाईँले हामीलाई प्रतिक्रिया टिपाउन पनि सक्नुहुनेछ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 051-520-288 र 520-588।
हवस् त, कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने सम्पूर्ण सहकर्मीहरूलाई धन्यवाद दिँदै म माधुरी महतो
र म राम मण्डल
बिदा चाहन्छौ। नमस्कार।